प्रेरित पुस्तक 18 अध्याय
पावल को तेस्रो मिशनरी यात्रा चाहिँ उसका पहिलो दुई यात्राहरू भन्दा फरक छ, किनभने यो तेस्रो मिशनरी यात्रामा चाहिँ पावल कुनै पनि नयाँ ठाउँमा जाने काम गरेन, नयाँ इलाकामा गएर प्रचार गर्न सट्टामा र नयाँ नयाँ मण्डलीहरू शुरू गर्न सट्टामा यो तेस्रो मिशनरी यात्रामा चाहिँ पावलले पहिला नै शुरू भइसकेको मण्डलीहरूलाई, पहिलेकै सहरहरूमा गएर त्यहाँ भएको विश्वासीहरूलाई झन बलियो बनाउनलाई चाहिँ उसले यो यात्रा गरे। अनि अब दोस्रो मिशनरी यात्रामा चाहिँ पवित्र आत्माले पावललाई यो एसिया मा जान मनाई गर्नुभयो, एसियाबाट अरूतिर डोर्याउन थाल्नुभयो क्रमिक रूपमा है पाइला पाइलामा। अनि हाम्रो जीवनमा पनि हामी प्रभुको अगुवाई चाहन्छौँ भनेर चाहन्छौँ भने हामी हात बाँधेर चुप्लाएर बसेर हुँदैन, हामी चलिरहेको हुनुपर्छ। एउटा पानीको सतहमाथि बग्ने जहाज जस्तो, त्यो बगिरहेछ भने त्यसलाई मोड्न सकिन्छ अनि दिशा परिवर्तन गर्न पनि सकिन्छ। त्यो त्यत्तिकै बसिरहेछ भने त्यसलाई जता घुमाए पनि अब त्यही मात्र घुमेर बसिरहन्छ त्यो, है बुझ्नुहुन्छ है। त्यसैले जे थाहा छ, जति हामीलाई प्रकाश छ, त्यो चाहिँ हामीले गरिरहेको हुनुपर्छ अनि प्रभुको अगुवाई पाइने। अनि त्यो बेलामा चाहिँ एसियामा सुसमाचार प्रचार गर्न दिनु भएन, किनभने परमेश्वरको योजना के रहेछ भने अधिकांश उसको समय चाहिँ युरोपमा बितोस् भन्ने चाहिरहनु भएको, युरोप है। अनि त्यहाँ पुगेर फिलिपीमा मण्डली सुरु भयो, थेसलोनिकामा मण्डली सुरु भयो है, अनि बेरियामा पनि सुसमाचार प्रचार गरे, अनि सायद मण्डली सुरु भयो होला हामीलाई थाहा छैन, तर प्रायः जसो जहाँ पनि मण्डली सुरु भएको छ, कोरिन्थमा मण्डली सुरु भयो, अनि एथेन्समा पनि त्यहाँ विश्वासीहरू भए अनि अवश्य नै मण्डली सुरु भयो। अब त्यो भयो दोस्रो मिशनरी यात्रा। तर तेस्रो मिशनरी यात्रामा चाहिँ अब चाहिँ पावलले आफ्नो अधिकांश समय चाहिँ एसियामा बिताउँछ, त्यसमा पनि विशेष गरी एफेसस भन्ने सहरमा, जहाँ चाहिँ बस्दिनुहोस् न भनेर कर गर्दाखेरि होइन अहिले त जानुपर्छ, हेरुसलेममा म त्यहाँ यहुदीहरूको चाडको लागि हतार गर्दै थिए, तर अब चाहिँ तेस्रो मिशनरी यात्रामा चाहिँ एफएसएसमा निकै बस्छन्। कति समय बस्छन् भने झन्डै 3 वर्ष, यति लामो समय त पावल कहीँ बसेको थिएन। कोरिन्थमा, जसको अध्ययन हामीले गरेनौँ तर 18 अध्यायमा छ, कोरिन्थमा चाहिँ कम्तीमा 1.5 वर्ष बसे कोरिन्थमा है। अनि पहिलो मिशनरी यात्रा त पुरै यात्रा नै 1.5 वर्ष मात्र लामो थियो, तर तेस्रो मिशनरी यात्रामा त एउटै ठाउँमा एफएसएसमा लगभग 3 वर्ष बसे। अब हामीले चाहिँ यो तेस्रो मिशनरी यात्राको अध्ययन गर्दाखेरि हामी मुख्य गरिकन दुईटा कुरामा चाहिँ हामी ध्यान केन्द्रित गर्न चाहन्छौँ। पहिला म यो भनिहालौँ, यो तेस्रो मिशनरी यात्रा चाहिँ अध्यायहरू कहाँबाट सुरु भएर कहाँ अन्त हुन्छ भने 18:23 लिएर सुरु हुन्छ र 21 लास्टसम्म चाहिँ पुगेर अन्त हुन्छ है, अथवा 21 भनौँ है बिचतिर। त्यसैले अब दुईटा कुरा हामीले हेर्न लागेको चाहिँ, जुन चाहिँ मलाई लाग्छ पहिलो मात्र हेर्न पाउँछौँ होला आजको यो क्लासमा चाहिँ, त्यो चाहिँ के भने एफएसएस सहरमा ज्यादै चाखलाग्दो घटनाहरू घट्छन् यहाँ है, जुन पावललाई अनि ती हेर्न चाहन्छौँ, अनि साथै पावलद्वारा परमेश्वरले गर्नुभएको अचम्मको कार्यहरू अनि मानिसहरू प्रभुमा आएको कुराहरू, जीवनहरू परिवर्तन भएको एकदम है त्यो देख्नेछौँ। अनि दोस्रो कुरा जुन चाहिँ आज हेर्न पाउँदैनौँ होला है, त्यो चाहिँ एउटा युटिकस भन्ने एउटा जवान मान्छेको बारेमा, जो चाहिँ पावलले प्रचार गर्दा गर्दै निदाए, निदाएर ऊ चाहिँ झ्यालबाट खसेर मर्छ त्यो घटना पनि हेर्न लागिरहेछ. तर आज भ्याउँदैन होला त्यो चाखलाग्दो घटना चाहिँ, भोलिको लागि सायद हामीले मौका पाउँछौँ होला. त्यसैले तपाईँहरू सबै होसियार हुनुहुन्छ है. म त प्रचारमा दिउँसो भयो तर प्रचारमा भर्खर खाना पनि खायो है. भाइले लामो प्रचार गरेर निधाएर त मर्न त चाहदिनँ होइन. त्यसैले सबैजना सतर्क हुनुहुन्छ होइन त. ल त अब यो एफेसस सहरका मानिसहरू कस्ता थिए? एकदमै अन्धविश्वास गर्ने मान्छेहरू थिए. उनीहरू चाहिँ जादु, कालो जादु, बोक्सी विद्या यस्तै यस्तैमा चाहिँ एकदम डुबेका, टुनामुना, धामी झाँक्री यस्तै, अनि मूर्ति पूजा गर्ने, अनि झुटा देव देवीहरू पूजा गर्ने. क्या के हाम्रो देश यस्तै? अनि पावल चाहिँ यो सहरमा आउँछ, यस्तो सहरमा के लिएर? एकमात्र सत्य र जीवित परमेश्वरको सन्देश लिएर. अनि देखि हुन्छ 19 अध्यायको हामी चाहिँ 8 पददेखि पढ्न थाल्नेछौँ. अब 19 अध्यायको 1 पद पनि पढौँ त पहिला. अनि यस्तो भयो, ए माफ गर्नुहोस्, 23 पद पढौँ है, 18 को 23 पहिला, किन यो यात्रा, त्यसको यात्रा सुरु हुन्छ यहाँ 23 पद. अनि केही समयसम्म बसेपछि, भनेपछि यो एन्टियोक मण्डली सँगै सिरियामा बसेपछि उनी त्यहाँबाट निस्के. अब अनि क्रमैसँग गलातिया र फ्रिगिया प्रदेशभरि सबै चेलाहरूलाई बलियो बनाउँदै हिँडे. पहिलाको विश्वासीहरूलाई बलियो बनाउँदै 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 अनि उनी चाहिँ यहाँ एफेससमा आइपुगेको कुरा चाहिँ 19 अध्यायको 1 पदमा छ. अनि यस्तो भयो, एकजना अपोलोस भन्ने विश्वासी थियो, ऊ चाहिँ यहाँ कोरिन्थमा सिकाउन गएको बेलामा पावल चाहिँ एफेससमा आएको कुरा यहाँ उल्लेख छ. अनि यस्तो भयो, अपोलोस कोरिन्थमा हुँदा पावल चाहिँ माथिल्ला भागहरू, भनेपछि यही माथिल्लो माथिल्लो मैले हुँदै 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 भएर एफेससमा आए अनि त्यहाँ केही चेलाहरू भेट्टाए. अब एकछिन छ नि, तपाईँको बाइबलको पछाडि चाहिँ यो नक्साहरू छन् अनि पावलको पहिलो, दोस्रो, तेस्रो मिसन यात्राहरू उल्लेख छन्. अनि तपाईँलाई एउटा सानो ध्यान आकर्षण के गर्न चाहन्छु भने, किन तपाईँ पछि अलमल होला भनेर, यो जुन यो ट्रिनिटेरियन बाइबल सोसाइटीले छापेको यो बाइबलको पछाडिको नक्सामा यहाँ एउटा गल्ती भएको छ नि, त्यसैले तपाईँ पछि नापियोस् भनेर तपाईँलाई बताइदिन्छु. यो लास्टको पन्नामा हेर्नुभयो भने छ नि, त्यहाँ के देखाएको छ भने, यहाँ पावल चाहिँ एन्टियोकबाट हुँदै हुँदै एकैचोटि ट्रोयास पुगा देखाएको छ है. त्यो गल्ती हो, त्यो त्यो त्यहाँ गुल्सुक के अरे मिस्टेक भएको छ. हुनुपर्ने के भने, यहाँ पुगेपछि ऊ चाहिँ यहाँ एफेसस आएको हुनुपर्ने, भर्खरै हामीले हेऱ्यौँ यहाँ है. त्यसैले त्यसमा नलमल लिनुहोस् होइन. अनि त्यसैले यहाँ ठुलोमा देखाउँछ है, हुनुपर्ने चाहिँ यहाँ जान्छन् अनि एकैचोटि यहाँ जाने होइन, ऊ त यहाँ आउँछन् अनि पछि यताबाट हामी अध्ययन गर्नेछौँ. ऊ चाहिँ यी सब ठाउँहरू हुँदै हुँदै फेरि त्यही बाटो हुँदै अनि फेरि फर्किँदै 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 अनि त्यसपछि चाहिँ उसको तेस्रो मिसन यात्रा टुङ्ग्याउनेपट्टि लाग्छ है. लास्टमा ऊ आउने चाहिँ यहाँ टायरमा, टायर यो यहाँ नजिक छ होइन, अनि यहाँ माथिबाट जान्छ ऊ चाहिँ. अब छ नि, त्यो भयो त्यो नक्साको बारेमा. अब प्रेरित 19 अध्यायमा जाउँ फेरि. एफेससमा के गर्छन्? 8 पदमा हामी सुरु गरौँ त, 19:8 पद. अनि उनी सभाघरभित्र गए र परमेश्वरको राज्यको विषयका कुराहरूमा तर्क गर्दै र विश्वास गराउँदै 3 महिनासम्म साहसित बोले. यहुदीहरूको सभाघरमा गएको छ भनेपछि त्यहाँ मण्डली सुरु भएर हिँड्छ एफेससमा. सभाघरमै गए अनि 3 महिनासम्म साहसित बोल्छन्. तर 9 पद, जब कतिपय मानिसहरू कठोर भए र विश्वास गरेनन्, तर यस मार्ग भनेको यो विश्वासको विषयमा भीडको सामु खराब कुराहरू बोले, तब उनी तिनीहरूलाई छोडेर गए र चेलाहरूलाई, भनेपछि ज जसले विश्वास गरेका थिए तिनीहरूलाई अलग पारी, सभाघरबाट अलग पारे, र कुनै एकजना टुलानसको पाठशालामा दिनहुँ तर्क गर्दै रहे. अब छुट्टै ठाउँमा लगेर चाहिँ सिकाउन थाल्छन्. 10 पद, अनि यो कुरा 2 वर्षसम्म भइरह्यो, भनेपछि यहाँ मण्डली सुरु भइसक्यो एफेससको. यसो हुँदा एसियामा बस्ने सबैले, दुवै यहुदीहरू र ग्रीकहरूले भनेको अन्य जातिहरूले, प्रभु येशूको वचन सुने. यस्तो लामो समय बस्दाखेरि चाहिँ है सुसमाचार धेरै पर परसम्म फैलियो, अनि त्यो बेलामा अरू मण्डलीहरू पनि सुरु भएको हामीले अनुमान गर्न सक्छौँ है यहाँ. किनभने प्रकाशको पुस्तक पढ्दाखेरि छ नि, त्यहाँ एसियामा भएको भनेको यही ठाउँमा भएको सातवटा मण्डलीलाई लेखेको पत्रको रूपमा छ बाइबलको अन्तिम पुस्तक. सबै यहीँको पर्गमस, के अरे एफेसस, स्मरणा, थायतारा, पर्गमोस, अनि सार्डस, फिलाडेल्फिया, लाउडेसिया, यो सबै यहीँको मण्डलीहरू है. त्यसैले एसियामा बस्ने सबैले येशू प्रभुको वचन सुने, त्यसको अर्थ चाहिँ मण्डलीहरू सुरु भयो भनेर छोटकरमा लेख्दछ डाक्टर लुकाले 11 पद. अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो, यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूका लगिन्थे र रोगहरूले तिनीहरूलाई छोड्थे र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे. अब एकजना भाइबाट एउटा राम्रो प्रश्न आएको थियो, अनि अहिले चाहिँ त्यसलाई जवाब दिनु राम्रो हुन्छ होला सबैको लागि. त्यो प्रश्न के थियो भने, हामीले यो प्रेरित पुस्तकमा चाहिँ अनेकौँ यो आश्चर्य कर्महरू प्रेरितहरूद्वारा भएको हामीले पढिरहेका छौँ. अनि आजकल छन् त त्यस्ता विश्वासीहरू अथवा चर्च जानेहरू जसले चाहिँ हामीले पनि त्यो आश्चर्य कर्महरू गर्छौँ, हामीले पनि दर्शन देखाएका छौँ, अनि हामी पनि चङ्गाई गर्छौँ है भन्नेहरू छन् त. अनि के हो त यो, के सबैले अनि अहिलेसम्म पनि त्यो गर्ने हो त है? होइन है. अनि त्यो भाइको प्रश्न थियो भने, अब हामीले त अलिअलि बुझे जस्तो लाग्छ त्यो होइन भनेर, तर कसरी अरूलाई सम्झाउने होइन भनेर? उनीहरू त यहाँ प्रेतको पुस्तकमा छ नि त होइन, परमेश्वर बदलिनु भएको छ र उही त हो नि परमेश्वर, त्यसले आज पनि हुन्छ यस्तो भनेर चाहिँ उनीहरूले भन्छन्. यसको जवाब चाहिँ एउटै पद भए पुग्छ, त्यो चाहिँ हो दोस्रो कोरिन्थी 12:12. सम्झिनु पनि सहिलो छ, दोस्रो कोरिन्थी 12:12 म पल्टाउँदा हामी, दोस्रो कोरिन्थी 12:12. के आश्चर्य कर्महरू, दर्शनहरू, चङ्गाहरू जसरी पावल आदिले गरे, प्रेरितहरूले गरे, कि के आज पनि हामीले गर्न सक्नुपर्ने हो त, कि सबै विश्वासीहरूले गर्नुपर्ने हो त? त्यो हामी विश्वासमा एकदम बलियो भएपछि गर्ने खालको त्यो गर्ने क्षमता हुने हो त? त्यो होइन है, कदापि होइन. यो दोस्रो कोरिन्थी 12:12 चाहिँ यसरी लेखिएको छ, सुन्नुहोस्, पावलले लेख्दैछ, कोरिन्थमा भएको विश्वासीहरूलाई भन्दैछ, साँच्ची नै प्रेरितका लक्षणहरू, प्रेरितका केहरू रे, लक्षणहरू भनेको चिन्हहरू, प्रेरितलाई चिनाउने लक्षणहरू, जस्तो रोगका लक्षण भन्ने हुन्छ नि, ज्वरो आएछ होइन, टाउको दुख्या छ, अनि कुनै के भएको छ, अनि डक्टरले भन्छ यो त यो रोगको लक्षण हो. अब प्रेरितको लक्षणहरू भनेपछि चाहिँ जसरी रोगका लक्षणहरूले रोग चिनाउँछ, त्यस्तै प्रेरितका लक्षण भनेको प्रेरितलाई चिनाउने कुराहरू भनेको. कुनै व्यक्ति प्रेरित हो कि होइन भनेर कसरी जान्ने, त्यहाँ लक्षणहरू हुन्छ. के हो प्रेरित भनेको? प्रेरित भनेको चाहिँ प्रभु येशूले विशेष अधिकार दिएर पठाएका व्यक्तिहरू. एक त 12 थिए, अर्को चाहिँ पावल पनि थियो, अनि पावलसँग बर्णबासलाई पनि त्यो अर्थमा चाहिँ प्रेरित भनेको छ, उनीहरूलाई मेरो लागि अलग गरेर भनेर पठाएको हो है. अनि उनीहरूका सहकर्मीहरू जो चाहिँ मिसनरीहरू थिए, उनीहरूलाई चाहिँ प्रभुले विशेष तरिकाले चुनेर पठाउनु भएको थियो है. अनि उनीहरूलाई चाहिँ विशेष अधिकारहरू दिनुभएको थियो, उनीहरूलाई यस्तो प्रतिज्ञाहरू दिनुभएको थियो कि मर्कुस 16 उनीहरूलाई भनेको थियो, तिमीहरूले चाहिँ साँप उठाउँदा पनि, साँपले पनि तिमीहरू टोक्दाखेरि पनि तिमीहरूलाई हानि नोक्सान हुन्छ, यदि केही गरी तिमीहरू त्यस्तो ठाउँ पुग्यो तिमीहरूको खानेकुरा बिख राखिदियो भने पनि तिमीहरू मर्दैन. अब जो चाहिँ आज हामीलाई पनि त्यस्तो दिया छ भन्नेहरूले चाहिँ अब बिखाएर देखाओस् न त, सर्पले टोकेको उनीहरूलाई केही नभएको देखाओस् न त होइन, त्यस्तो त सक्दैन. तर त्यतासम्म पनि जानु पर्ने, यही पदले हामीलाई बुझाइदिइहाल्छ त्यो के भने, प्रेतहरूसँग परमेश्वरले चाहिँ यी आश्चर्य कर्महरू गर्नुको कारण चाहिँ के थियो भने, एउटा कारण चाहिँ यी व्यक्तिहरू मैले नै पठाएको हो भन्ने चिनाउनलाई, बुझ्दै हुनुहुन्छ, पावल मैले पठाएको हो, वर्णवास मैले पठायो है भनेर चाहिँ त्यो प्रमाण दिनलाई चाहिँ उनीहरूलाई त्यो आश्चर्य कर्म गर्ने क्षमता दिनुभयो. अनि त्यसैले पावलले भन्छ बाह्रको बाह्रमा, साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूको बीचमा सम्पूर्ण धीरज साथ चिन्हहरू, अचम्मको कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए. किन पावलले यो लेख्नु पर्यो कोरिन्थमा? यस्तो भयो क्या, यो कोरिन्थमा पावल अठार महिना बसेर उनीहरूलाई सिकाए इत्यादि पछि गएर चाहिँ यहाँ चाहिँ गोलमाल भयो केही केही, विभिन्न खालको मिश्रित हुन थाल्यो त्यहाँ. अनि एकदम कमजोर मण्डली हो कोरिन्थको मण्डली. कोरिन्थको मण्डलीको पत्रहरू हेऱ्यो भने चाहिँ चेतावनी पछि चेतावनीहरू छन्, उदाहरण मण्डली होइन है कोरिन्थको मण्डली. अनि यहाँसम्म पुग्यो कि उनीहरू कतिले के भन्न थाल्यो भने कोरिन्थको विश्वासीहरूले, यो पावल प्रेरित होइन, थियो उसलाई परमेश्वरले पठाएको होइन, यस्तो पनि भन्न थाल्यो, प्रेरित होइन भन्न थाल्यो. अनि पावलले के लेख्नु पर्यो भने है एघार पदमा हेर्नुहोस् त, गर्व गरेर म मूर्ख भएको छु, तिमीहरूले मलाई करमा पार्यो किनकि तिमीहरूद्वारा मेरो प्रशंसा हुनुपर्ने थियो, किनभने म केही नभए तापनि म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरू भन्दा कम छैन. साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीर साथ चिन्हहरू, अचम्मको कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए. उसले करमा पारेर यो कुरा लेख्नु पर्यो. कोरिन्थको विश्वासीहरूले चाहिँ साँच्चै नै पावल प्रेरित नै हो भनेर जान्नु. किन यो महत्वपूर्ण छ? पावल ठुलो हुनलाई होइन, किनभने पावलले लेखेका पत्रहरू परमेश्वरबाटै आएका वचनहरू हुन् भन्ने प्रमाण नै यी प्रेरितका लक्षणहरू थिए है. यदि पावललाई चाहिँ रद्द गर्न सक्यो भने नयाँ नियमको 13 पत्रहरू रद्द गर्न सक्यो. हुन त परमेश्वरको वचन रद्द गर्न त सक्ने होइन मान्छेले, तर धेरैलाई अलमल पार्न सक्थे. अनि त्यसैले पावलले चाहिँ यो आफ्नो विषयमा बोल्नु पर्यो, तर प्रभुको वचनको खातिर. अब यो अझ बुझ्नलाई है, प्रेरितका लक्षणहरू भनेको प्रेरितलाई चिनाउने कुरा नै उनीहरूले गर्ने आश्चर्य कर्महरू रहेछन्. अब उनीहरू यो लक्षण अथवा भन्न साथ चाहिँ चिनाउने कुरा, जस्तो कि तपाईँ चाहिँ विदेश जानुभएको थियो, माफ गर्नुहोस् तपाईँ विदेश ठिक जानुभएको छ, अनि विदेशमा चाहिँ तपाईँ पहिलोचोटि जाने हुनुहुन्छ, तपाईँलाई चाहिँ त्यो एयरपोर्टमा मान्छेहरू लिन आउने भएछ मानव कतारमा, अनि तपाईँलाई त्यहाँको मान्छेले देखाएको छैन त्यो कम्पनीको मान्छेले मानव होइन, अनि तपाईँले भन्नुहुन्छ मलाई चिन्न चाहिँ सजिलो छ, म रातो टोपी लाएर आएको हुन्छु भन्नुभयो अरे तपाईँले, रातो टोपी लाएर है ल रातो टोपी लाएको मान्छे. तर उनीहरू यसो पर्खिँदाखेरि छ ढोकाबाट त सबै मान्छे रातो टोपी लगाएर आउँछु भा, कुन चाहिँ हो त हाम्रो मान्छे, अब गाह्रो परेन. त्यसैले यदि आश्चर्य कर्म सबैले गर्न सक्ने भएको भए को चाहिँ प्रेरित को चाहिँ नप्रेरित कसरी छुट्याउने? छुट्याउनै सकिँदैन. त्यसैले प्रेरितलाई छुट्याउन चाहिँ उनीहरूले मात्र गर्न सक्थे यो आश्चर्य कर्महरू. त्यसैले यसबाट प्रमाणित हुन्छ कि आश्चर्य कर्महरू प्रेतहरूले मात्र गर्थे, अहिलेको लागि होइन. प्रेतहरू मरेर गइसक्यो, हामीलाई त्यो चाहिएको पनि छैन आश्चर्य कर्महरू. हामीसँग चाहिँ प्रेरितद्वारा लेखेको वचनहरू छन्, यो आधिकारिक हुन् भन्ने चाहिँ हामीलाई पुरा प्रमाण भइसक्यो, हामीलाई त चाहिएको वचन हो. अनि त्यसैले गर्दा मण्डली चाहिँ प्रेतहरूको र भविष्यवक्ताहरूको जगमाथि बसालिएको छ भनेको छ, भनेको मतलब यो सत्यमाथि हामी अखडा छ. ठिक छ है, राम्रो प्रश्न थियो, धन्यवाद. अब चाहिँ हामी अब हेरौँ प्रेत पावलबाट गरिएका यी सामर्थ्यका कामहरू प्रेरितको 19 अध्यायमा. अब प्रेरितको 19 अध्यायमा यहाँ त के पाउँछौँ भने परमेश्वरले पावलद्वारा अचम्मका कामहरू गर्नुभयो, रोगीहरू निको भए. 12 पदमा अघि हेर्यौँ बिरामीहरू, अनि दुष्ट आत्मा लागेकाहरूबाट चाहिँ दुष्ट आत्माहरू निस्केर गए है. अर्को कुरा, यी आश्चर्य कर्महरू फेरि अनौठो प्रकारले भए. त्यो कसरी भयो भने रुमाल, कपडाको टुक्राहरू है, अनि त्यसलाई चाहिँ पावलको शरीरमा छोइन्थ्यो, अनि त्यो पावलको शरीरमा छोएपछि त्यसपछि त्यो टुक्रा जसले चाहिँ कपडाको टुक्रा पावलको शरीरलाई छोएछ त्यसलाई चाहिँ त्यो बिरामी मान्छेलाई छोइन्थ्यो, अनि दुष्ट आत्मा लागेको मान्छे कहाँ पनि ल्याइन्थ्यो, अनि त्यो रोगहरू निको हुन्थ्यो, अनि दुष्ट आत्माहरू पनि जान्थे. यसले के को याद दिलाउनु पर्ने हामीलाई एकजना आइमा होइन त 12 वर्षदेखि रगत बग्ने रोग लागेको आइमा याद छ उसले के गरेको थियो प्रभु येशूको पछाडिबाट आएर एकदम भिडले ठेलम ठेलम गरेर बेलामा चाहिँ पछाडिबाट आएर चाहिँ प्रभु येशूको लुगाको छेउ मात्र छोया थियो अनि निको भयो है तपाईँले याद छ नि त होइन कुनै बेला हेर्नुहोस् न मत्ती 14:36 थियो यसको मतलब चाहिँ प्रभु येशूको लुगा नै एकदम चमत्कारपूर्ण थियो भनेको होइन उहाँको साधारण लुगा थियो साधारण कपडा हो है अनि उहाँको लुगामा चाहिँ जादु थियो भन्न खोजे होइन है न त पावलकै लुगामा नै कुनै जादु थियो न त त्यो रुमालमा कुनै शक्ति पनि थिएन तर के भने यति हो कि परमेश्वरले त्यहाँका मानिसहरूलाई एउटा एकदमै विशेष तरिकाले निको पार्न रोज्नुभयो परमेश्वर जे पनि गर्न सक्नुहुन्छ जस्तो कि परमेश्वरले यस्तो चाहनु भएर मान है एउटा घाँसको टुप्पा छुना साथ निको होस् उहाँले चाहनुभयो भने त्यो हुँदैन एक समय त यस्तो थियो पुरानो नियममा हामीले हेर्नुपर्छ है एक समय के भएको थियो भने इजरायलीहरू यात्रामा चाहिँ भिखालु सर्पले टोकेर मर्दै थियो है ढलेको ढलै ढलेको ढलै छैन उनीहरू उनीहरू चाहिँ मरिरहेको थियो अनि परमेश्वरले के भन्नुभयो भने एउटा खम्बामा एउटा पित्तलको सर्प बनाएर चाहिँ झुन्ड्याइदियो अब निको हुन चाहनेले चाहिँ के गर्नुपर्छ छुनुपर्छ छुनु पनि पर्दैन यसो फर्के हेर्नु मात्र पर्छ निको हुन्छ हो अनि यही घटनाको कुरा गर्दै प्रभु येशूले भन्नुभयो जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी म पनि क्रुसमा उचालिनुपर्छ ताकि जसले म माथि विश्वास गर्छ ऊ त निको शरीर निको त केही नै के हो उसले त अनन्त जीवन पाउँछ है सबभन्दा ठुलो आशीर्वाद गर्नु त्यो भयो जब एउटा पापीले ख्रिस्ट येशूलाई क्रुसमा मर्नुभएको मेरो लागि हो भनेर जब विश्वास गर्छ घाँस सुने होइन रुमाल सुने होइन केही सुने पनि होइन धेरै विश्वास अनि यो सबभन्दा ठुलो आश्चर्य कर्म हुन्छ उसले चाहिँ नयाँ जन्म पाउँछ पाउनु भएको छ नयाँ जन्म त्यो आश्चर्य कर्म भएको छ कि छैन त्यो चाहिँ हुनै पर्छ हेर्नुहोस् किनभने प्रभु येशूले भन्नुभयो साँचो साँचो म तिमीहरूलाई भन्दछु कोही मानिस नयाँ गरेर जन्मेन भने ऊ स्वर्गको राज्यलाई देख्ने छैन पस्ने त कुरा परै जाओस् है अब कस्तो घटना गर्छ हेर्नुहोस् न 13 हेर्नुहोस् त 19:13 यहाँ त केही मानिसहरू रहेछन् यो आश्चर्य कर्महरू देख्छन् वा उनीहरू त छक्कै परिरहेछन् अनि त्यहाँ 7 यहुदीहरू रहेछन् अनि उनीहरूलाई पनि त्यो गर्न मन लागेछ हामीलाई पनि गर्न पायो हुन्थ्यो त्यस्तो है ठ्याक ठ्याक छुँदा छुँदा भाट भाट निको हुने होइन ठ्याक कराउँदा दुष्टात्मा निक्लिने होइन है यस्तो गर्न पायो हुन्थ्यो है मान्छेको स्वभाव हो कि त्यो अनि हेर्नुहोस् न 19:13 पढौँ तब कतिपय घुमि हिँड्ने यहुदी झारफुकेहरू रहेछ यस्तो चाहना गर्ने चाहिँ कुनै उनीहरूको झारफुकमा त यस्तो गर्नै पाएको थिएन उनीहरूले अब यस्तो पो गर्न पाए हुन्थ्यो यहुदी झारफुकेहरूले दुष्ट आत्मा लागेकाहरूमाथि यसो भन्दै प्रभु येशूको नाम लिन थाले अब उनीहरूले चाहिँ नक्कल गर्न खोज्छ है उनीहरू चाहिँ नक्कलचीहरू है नक्कल गर्नेहरू पावलका नक्कलचीहरू अनि उनीहरूले चाहिँ के देखाएको थियो भने पावलले चाहिँ येशूको नाममा निस्कि भनेर चाहिँ भनिरहेको देखाएको थियो है येशू ख्रीष्टको नाममा तिमी उभ भनिरहेको देखिरहेको थियो सुनिरहेको थियो ए सूत्र त यो पो रहेछ ए येशूको नाममा भन्नुपर्ने रहेछ भइहाल्छ रहेछ नि अनि उनीहरूले आफूलाई सोच अवश्य नै सोचे कि यदि त्यो सूत्रले पावलको लागि काम गर्छ भने हाम्रो लागि पनि काम गरिहाल्छ नि बुझिहाल्नुहुन्छ है त्यसैले उनीहरूले निर्णय गरेछ एक दिन हामी चाहिँ यो जादु चाहिँ प्रयोग गर्नु पर्यो येशूको नाम भन्ने जादु कस्तो हो फ्याट फ्याट दुष्ट आत्मा निकाल्न सक्दो रहेछ है यो त गजब हुने भयो भनेर यी नक्कलचीहरू चाहिँ एउटा दुष्ट आत्मा लागेको मान्छेको ठाउँमा आउँछ है अनि सायद उनीहरूले यसरी भन्यो होला ए दुष्ट आत्मा है येशूको नाममा त निस्कियो मान्छेबाट भनेर चाहिँ भनेछ तर जवाफ को कस्तो आयो पढौँ यहाँ है 13 अझै पढ्छ तब कतिपय घुमि हिँड्ने यहुदी झारफुकेहरूले दुष्ट आत्मा लायकहरूमाथि यसो भन्दै प्रभु येशूको नाम लिन थाले हेर्नुहोस् है झक्रीहरूले येशूको नाम लिन थाले उनीहरूले भन्छन् पावलले प्रचार गरेको येशूको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दछौ भन्न थालेछ निस्की भनेर चौध पद. तर के भयो हेर्नुहोस् है, यो सातजनाले यसो गर्दाखेरि पन्ध्र पदमा हेर्नुहोस् त, ए चौध पद पनि, अनि स्केवा नाम गरेको यहुदी मुख्य पुजारीका सातजना छोराहरू थिए, तिनीहरूले यसै गर्थे. यो सबै नक्कल गर्न लगाइरहेको थियो. पन्ध्र पद, अनि दुष्ट आत्माले जवाब दिँदै भन्यो, येशूलाई म चिन्छु र पावललाई म चिन्छु, तर तिमीहरू चाहिँ को हो भन्छ अरे दुष्ट आत्माले. येशूलाई म चिन्छु, दुष्ट आत्माले प्रभु येशूलाई चिन्छ, पावललाई पनि चिन्छ, ऊ भित्र पवित्र आत्मा छ, तर तिमीहरू चाहिँ को हो फाल्टु. अनि एक्कासी यस्तो पनि जवाब पाउँछ दुष्ट आत्मा निस्किन सट्टामा त है. अब छ नि हामीले सुसमाचारको पुस्तकहरू पढ्दाखेरि मत्ती मर्कुस लुका योहन्ना है, प्रभु येशूले जब कुनै पनि दुष्ट आत्मा लागेको व्यक्तिलाई निस्कि भन्न साथ के हुन्थ्यो, निस्किहाल्थ्यो है. साथै पावलले पनि निस्कि भन्न साथ निस्किहाल्थ्यो. फिलिपीमा त्यही भयो होइन, त्यो जोखाना हेर्ने केटीको दुष्ट आत्मा है. तर यो नक्कल्चीहरूले आज्ञा गर्दाखेरि दुष्ट आत्माहरूले मान्यो मानेन. प्रश्न उठ्छ किन मानेन, पावल कसरी यस्तो सफल भएको दुष्ट आत्माहरू निकाल्नलाई? उसले कुनै जादु अथवा सूत्र प्रयोग गरेर होइन, तर जीवित परमेश्वरले उसलाई यो गर्न सक्षम तुल्याउनु भएको. दुष्ट आत्माहरू पावलसँग डराउने होइन, पावलसँगै डराउँथेन, उनीहरू चाहिँ पावलले प्रेम गर्ने र पावलले सेवा गर्ने परमेश्वरको चाहिँ खुबै डर लाग्थ्यो. अब यी उनीहरू जो नक्कल्चीहरू छन् उनीहरूले चाहिँ के जीवित परमेश्वरलाई प्रेम गर्थे र सेवा गर्थे त कहाँ गर्नु है. त्यसैले सुन्नुहोस्, पावलसँग सूत्रभन्दा धेरै ठुलो कुरा थियो है. सूत्र होइन, पावलको पछाडि त जीवित परमेश्वरले नै उसलाई पुरै समर्थन गरिरहनु भएको थियो. अब यहाँ के देख्छौ भने सूत्र होइन सम्बन्ध चाहिन्छ, बुझ्दैनन् क्रिस्चियन हुनलाई सूत्र होइन. कतिले सूत्र भन्टान्छन् के, म पापी हुँ प्रभु मलाई बचाउनुहोस्, आजदेखि म ग्रहण गरेँ, म तपाईँको भएँ, म मरे पनि भाँचे पनि तपाईँको भएँ. सूत्र के त्यो चाहिँ, धेरैले यो सूत्र प्रयोग गर्छन्, भयो 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 म आज क्रिस्चियन भए है, अब म बपतिस्मा लिने. सूत्र होइन तपाईँलाई चाहिएको, तर जीवित परमेश्वरसँग सम्बन्ध चाहिएको छ, सम्बन्ध सूत्र होइन. मुक्ति नपाएको व्यक्तिहरूले चाहिँ क्रिस्चियनहरू साँचो विश्वासीहरूलाई चाहिँ नक्कल गर्न खोज्छ आजसम्म पनि. कति व्यक्तिहरू हुन्छन् मुक्ति पाएको छैनन् तर खाना अगाडि प्रार्थना गर्छन् है, प्रार्थना गर्छन्, राम्रै प्रार्थना पनि गर्ला. अनि मुक्ति पाएको छैनन् तर उनीहरू धेरै मण्डली पनि जान्छन् है, मण्डली सङ्गति गइरहेछन्, येशूको नाममा प्रार्थनाहरू गरिरहेछन्, बाइबल समेत पढ्छन्. सबै नक्कल्चीहरू है तीहरू मुक्ति पाएको छैनन् भने. के एउटा व्यक्तिले यी कामहरू गर्दैमा ऊ विश्वासी हुन्छ त? येशूको नाम लिँदैमा दुष्ट आत्मा त गएन नि त. अनि तपाईँले येशूको नाम लिँदैमा तपाईँ स्वर्ग जाने होइन. हिन्दूमा चाहिँ रामा 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 भनेर चाहिँ अब के गर्न खोज्दै पनि है, अनि त्यही सोचाइले तपाईँ होइन गरिरहनु भएको छ भने तपाईँ त ठुलो भ्रममा परिरहनु भएको छ प्रिय. भ्युजनुहोस् है, यी खालका व्यक्तिहरू चाहिँ क्रिस्चियनका नक्कल्चीहरू, तर परमेश्वरले उनीहरूलाई समर्थन गर्नुहुन्न, अह अलिकति पनि गर्नुहुन्न है. किन गर्नुहुन्न भने, किनभने परमेश्वरसित उनीहरूको व्यक्तिगत सम्बन्ध छैन, येशु ख्रिस्टसित उनीहरूको व्यक्तिगत सम्बन्धै छैन. जस्तो कि अब हामी गयौँ अरे, ल घुम्न गयौँ, चिडियाखाना गयौँ, ओहो अनि बहादुर देख्नुभयो क्या राम्रो, अनि बहादुरलाई जिस्काउन मन लागेछ कि तपाईँलाई गरेर, अनि तपाईँ साथै तपाईँ चाहिँ बहादुर जस्तै नक्कल गर्न थाल्नु भयो गर्दै बहादुरले गर्छ नि है. अब तपाईँले त्यो नक्कल गर्दैमा तपाईँ बहादुर भयो त, मादर त भएको छैन नि है, तपाईँ मान्छे नै हो. नक्कल गर्दैमा तपाईँ चाहिँ बहादुर भन्नु, त्यस्तै गरिकन सुन्नुहोस्, क्रिस्चियनहरूको नक्कल गर्दैमा तपाईँ क्रिस्चियन भन्दैन. अब यो सातजनालाई के भयो त्यो पो हेर्न मन लागेर होला तपाईँलाई, अगाडि बढाउँ त यहाँ. यी सातजना यो स्केवाको छोराहरू उनीहरूले चाहिँ दुष्ट आत्मालाई हामी बसमा पार्छौँ यो सूत्र प्रयोग गरेर, भनेर चाहिँ उनीहरू गात उल्टो दुष्ट आत्माले पो उनीहरूलाई बसमा पारेछ। हेर्नुहोस् त पन्ध्र पद, अनि दुष्ट आत्माले जवाब दिँदै भने, येशूलाई म चिन्छु, पावललाई म चिन्छु, तर तिमीहरू चाहिँ को हो भनेपछि सोह्र पद, अनि त्यो मान्छे जसमा दुष्ट आत्मा थियो तिनीहरूमाथि बुरुक्कै उभ्रियो झन्टेछ र तिनीहरूलाई बसमा पारेर तिनीहरूमाथि विजय भयो, यहाँसम्म कि तिनीहरू त्यस घरबाट नाङ्गै र घायल भएर भागे। अनि यो कुरा एफएसएसमा बस्ने सबै यहुदीहरू र ग्रिकहरूले पनि थाहा पाए अनि तिनीहरू सबैलाई डर भयो र प्रभु येशूको नामको बढाई भयो। अनि त्यसपछि चाहिँ अझ अरू कुराहरू हुन थाल्छ है। त्यसैले यो दुष्ट आत्माको लागेको मान्छेलाई त्यसो गर्न खोज्दाखेरि त दुष्ट आत्मा उफ्रेर ठुलो रिसमा पो झम्किन्छ। दुष्ट आत्माहरू खेलासी गर्ने कुरा होइन, मान्छे त के पनि होइन, एउटा दुष्ट आत्मा ले ठुलै संहार गर्न सक्छ है। परमेश्वरले उनीहरूलाई त्यस्तो शक्ति दिनुभयो, उनीहरू चाहिँ पतन भएका हुन् स्वर्गदूतहरू। बाइबलमा त एउटा स्वर्गदूतले पुरै असिरियनहरूको सेनालाई सखा पारेछ, एउटा स्वर्गदूतले 185,000 सत्तर पारिदिएछ, एउटै स्वर्गदूत है। त्यो चाहिँ परमेश्वरको स्वर्गदूत थियो, यो चाहिँ शैतानको दूत थियो। सातजना मान्छेलाई त केही सजिलो साथ उनीहरूलाई चाहिँ भगाइदियो। त्यसैले यसबाट हामीले के बुझ्छौँ, दुष्ट आत्माहरूले मान्छेलाई चाहिँ अलौकिक सामर्थ्य दिन सक्छ। हेर्नुहोस् न एकचोटि मर्कुस 5 अध्यायमा, यी वास्तविक कुराहरू हुन् यी दुष्ट आत्माहरू। मान्छे मरेर दुष्ट आत्मा हुने होइन नि, फेरि स्वर्गबाट पतन भएका दूतहरू उनीहरू, अनि उनीहरूले चाहिँ झुटो बोल्छन्, अनि फलाना मरेको मान्छे भन्छन् आफूलाई, तर त्यो होइन, उनीहरू सब झुटा, उनीहरूको कुरा पत्याउन हुँदैन। 5:2-4 एउटा अशुद्ध मान्छे लागेको, के अरे अशुद्ध आत्मा लागेको मान्छेको कुरा छ। 2 पद हेर्नुहोस्, अनि येशू उहाँ ढुङ्गाबाट निस्किनु भएपछि तुरुन्तै मर्कुस 5:2 एउटा अशुद्ध आत्मा लागेको मान्छेले चिहानहरूबाट उहाँलाई भेट्यो। अब मर्कुस 5:3 जसको बसाई चाहिँ चिहानहरूकै बीचमा थियो अनि कसैले पनि त्यसलाई साङ्लाहरूले धरी बाँध्न सकेको थिएन। फलामको सिक्रीले बाँध्न पनि नसक्ने भनेपछि के हो यस्तो? 4 पद, किनभने त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो तर त्यसद्वारा साङ्लाहरू चुनाइएका थिए। कत्रो बल हो त्यो, र नेलहरू टुक्रा टुक्रा पारिएका थिए र कसैले पनि त्यसलाई बसमा पार्न सकेको थिएन। त्यसैले यी यहुदीहरूले चाहिँ दुःख पाएर सिक्नु पर्यो क्या, ए पावलसँग चाहिँ जे छ हामीसँग छैन रहेछ, पावलको सूत्रले हुँदैन रहेछ, पावलसँग चाहिँ जे छ हामीसँग छैन, त्यति चाहिँ उनीहरूले थाहा पाए है, अनि अलिक दुःख पाएर थाहा पाए। अब यसपछि चाहिँ एउटा गजबको घटना हामीले पढ्नलाई रहेछ, त्यहाँ चाहिँ किताब जलाउने पार्टी हुन्छ अब त्यहाँ, बाबरे है, किताब जलाउने पार्टी क्या हो यो, हेरौँ त हेरौँ। एफसी के अरे प्रेरित 19:18 यहाँ पढ्छौ, अनि विश्वास गर्नेहरू मध्ये धेरैजना आफ्ना कामहरू मानिलिँदै बताउँदै आए, अनि उनीहरूले चाहिँ आफ्नो पापहरू स्वीकार गर्दैछन् है, हामी त यस्तो यस्तो गरेर बसिरहेको मान्छेहरू है। अब सुन्नुहोस् है एकछिन, त्यो किताब जलाउने पार्टीको कुरा गर्न अगाडि हाम्रो विषयमा सोचौँ है, जब चाहिँ एउटा व्यक्तिले प्रभु येशूलाई आफ्नो प्रभुको रूपमा चिन्न पुग्छ है, उसको जीवनमा कतिपय त्यस्ता कुराहरू हुन्छन् जुन चाहिँ उसले फ्याँक्नु पर्ने हुन्छ, रद्दी टोकरीमा चाहिँ मिल्काउनु पर्ने हुन्छ, किनभने ती कुराहरू चाहिँ उसको पुरानो जीवनका भागहरू हुन्, नयाँ जीवनको भाग चाहिँ होइन, नयाँ जीवनसँग सम्बन्धै छैन ती कुराहरू, त्यो चाहिँ सबै पुरानो जीवनका अंशहरू हुन्। जस्तो कि मानव एउटा मान्छेसँग चाहिँ उसको उसले प्रभुलाई पायो तर भुइँ दलमा चाहिँ उसको चाहिँ गाँजा तन्नै राखेको छ उसले, अनि चरेस पनि रहेछ, अनि एकदम त्यो नौने नौने नशालु पदार्थहरू रहेछ, साथै अर्को कुनामा चाहिँ एकदम अश्लील पत्रिकाहरू पनि राखेरहेछ त्यहाँ एउटा बाकसमा. अनि कुन कुनामा चाहिँ फेरि अर्को खराब त्यस्तै पुस्तकहरू राखेछ. अनि एक दिन चाहिँ अब उसले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर चिन्छ. अब उसले त मुक्ति पाएछ. अब ऊ चाहिँ दोस्रो कोरिन्थी 5:17 भन्छ, यदि कोही ख्रीष्टमा छ भने ऊ के हो? नयाँ सृष्टि भएको छ, नयाँ सृष्टि है. अब त्यो माथि भएको त्यो गाँजा र त्यो अश्लील पत्रिकाहरू के गर्ने हो? के त्यो गाँजा र पत्रिकाहरू चाहिँ उसको यो नयाँ जीवनसँग मेल खाने कुरा हो? होइन. अब ती त पुरानो जीवनका कुराहरू, ती कुराहरू अब जानै पर्छ, ती कुराहरू जानै पर्छ. एफएसएसमा अब यस्तै हुन्छ. हेर्नुहोस् है, एफएसएस सर थुप्रै विश्वासीहरूसँग चाहिँ यस्ता किताबहरू रहेछ. कस्तो किताब भने उनीहरूको पुरानो जीवनको किताबहरू, ती अन्धविश्वासको किताबहरू, टुना मुना जादुगरको किताबहरू, फलाना मन्तर फलाना मन्तर फलाना जन्तर सब किताबहरू रहेछ उनीहरूसँग. राशि फल रे अनि कुन्नी के रे चिना रे अनेक रहेछ उसँग है. कोहीसँग ढ्याङ्ग्रो पनि थियो होला, कोहीसँग के पनि थियो होला, अनि अनेक चिजहरू रहेछ उनीहरूको बुङ्गलमा है. अनि यो जादुको किताबहरू, यो एकदमै बोक्सी विद्याको किताबहरू. अब के गरे थाहा छ तपाईँलाई यी सब किताबहरूसँग? अब त्यो बेलामा याद गर्नु चाहिँ किताब भनेको धेरै महँगो हुन्थ्यो. अहिले छ नि बाइबल हामीलाई किन्नलाई कति 370 रुपियाँ पढ्यो है, सस्तो हो एकदमै. पहिला त्यो त किन्न पनि पाइँदैन थियो त्यसरी, कहाँ मान्छे मान्छेसँग बाइबल भन्ने हुन्थ्यो है. पहिला पहिला किताब पुरा हातले सारिन्थ्यो. छापाखाना आविष्कार भएको त 500 वर्ष मात्र भयो छापाखाना. त्योभन्दा पहिला जहिले पनि हातले सारिनु पर्थ्यो. अनि एकदम बिरुवा हुन्थ्यो, ठुल्ठुलो हुन्थ्यो, धनी धनीसँग मात्र हुन्थ्यो. अनि यिनीहरूसँग चाहिँ रहेछ भनेपछि धेरै पैसा पर्ने किताबहरू रहेछन् सर, जादुको किताबहरू, विद्याको जान्ने र बोक्सी विद्या. अब के गरे त के उनीहरूले चाहिँ है, अब हामीलाई काम छैन, अनि छिमेकीहरूलाई बोलाएर ल दान दिएदे कि होइन उनीहरूलाई, न तपाईँलाई सित्तैमा ल मुक्ति नपाएको मान्छेहरूलाई कि होइन, ओहो पैसा त आउँछ नि यसबाट, पैसा त निकै आउँछ नि. अनि त्यसको चाहिँ उनीहरूले चाहिँ बेचेर हामी प्रभुको कामको लागि प्रयोग गर्ने भने कि, अथवा बाइबल पनि पढ्दैछन्, जादु किताब पनि पढ्दैछन्, बाइबल पनि पढ्दैछन्, बोक्सी विधा पनि पढ्दैछन्, त्यसो गरे कि उनीहरू? होइन होइन प्रियहरू, उनीहरूलाई चाहिँ तपाईँलाई थाहा छ उनीहरूले त्यसो गरेन. के गरे थाहा छ? उनीहरूले चाहिँ जलाइदिए, यसलाई आगोमा जलाइदिए. हेर्नुहोस् न यहाँ 19 पद, अनि जादु टुना गर्नेहरू मध्ये पनि धेरैजनाले आफ्ना पुस्तकहरू जम्मा गरे र तिनलाई सबैको सामु जलाइदिए. आफ्रे आगोको मुस्लो त कहाँसम्म पुग्यो यसमा? उनीहरूलाई कुनै पनि मतलब थिएन यसको पैसा धेरै छ भनेर. उनीहरूले पैसा भन्दा धेरै ठुलो कुरा पाएथे. उनीहरूले जीवित परमेश्वरलाई पाएथे. उनीहरूले थाहा पाए त हामीलाई त भ्रममा पार्ने कुराहरू रहेछ, हामीलाई अन्धकारमा नरकमा पुर्याउने कुराहरू रहेछ. यो त कसैलाई पढ्न पनि दिनुहुन्न है, बुझिहाल्नुहोस् है, यो त अरूलाई बेच्न पनि हुन्न है, यसलाई चाहिँ जलाउनु पर्छ है. अनि तिनीहरूले दाम जोडेछ है, कति गरेछ त्यहाँ, कति पैसा पर्दो रहेछ भनेर. दाम त 50,000 चाँदीको रुपियाँ निस्केछ, चाँदीको 50,000 रुपियाँ. ओहो, मण्डली घर बनाउनु हुन्थ्यो? होइन होइन, त्यस्तोले बनाउने होइन, बरु झुपडीमै बस्ने हो, त्यसलाई चाहिँ जलाइदिने हो है. बुझ्नुहुन्छ, यो स्वर्गीय विचार मानवीय विचार एकदम फरक हुन्छ. तिनीहरूले चाहिँ चाहँदैन थियो कसैले पनि यस्तो पुस्तक नपढोस् अब, उनीहरूले चाहिँ सत्य पुस्तक पढोस् है भनेर चाहिँ उनीहरूले जलाइदिए. तपाईँ यदि एउटा साँचो विश्वासी हुनुहुन्छ भने म तपाईँलाई सोध्न चाहन्छु आज, के तपाईँसँग तपाईँको घरमा, तपाईँको बुइँगलमा, तपाईँको कुनै कहाँ त्यस्ता कुराहरू छन् जसलाई चाहिँ तपाईँले नष्ट गर्नुपर्ने? मोबाइलमा त्यस्ता खराब सङ्गीतहरू छन्? हामीले राति अध्ययन गऱ्यौँ हिजो है, आज सूचना, आज चाहिँ दोस्रो भाग अध्ययन गर्नेछौँ. अनि खराब पुस्तक, खराब पत्रिकाहरू जो राम्रो छैनन्, सिडी चक्का होला, डिभिडी होला, थुप्रो पैसा पनि पर्यो होला तपाईँको, ए जलाइदिनुहोस् त्यसलाई. जस्तो विश्वासी हो भने है, त्यो त गर्नुपर्छ. अथवा कुनै पनि त्यस्तो कुरा जसले चाहिँ तपाईँको शरीरलाई नोक्सानीमा पार्छ अथवा तपाईँको सोचाइलाई नोक्सानीमा पार्छ भने चाहिँ त्यो तपाईँको मित्र होइन, फाल्दिनुहोस्। यसरी एफएसएसको विश्वासीहरूको परिवर्तित जीवन देख्नुभयो। उनीहरूको जीवन चाहिँ अन्धारोबाट उज्यालोमा आएछ। उनीहरू साँच्चै नै बदलिया छन् अनि प्रमाण यही हो है। उनीहरूले चाहिँ त्यस्तरी महँगो कुराहरू पनि उनीहरूले फ्याँक्न तयार भए। अनि मैले तपाईँलाई पहिला पनि भने चाहिँ एकजना त्यो भाइलाई भेटेको छैन मैले, वर्ष भइसक्यो है। ज्योतिष विद्या पढ्ने जानेको एकजना बाहुन मान्छे है। ऊ चाहिँ पण्डितहरूको त्यो उमा हुर्किएको, अनि उसले चाहिँ अरूहरूको चाहिँ हात हेरिदिन्थ्यो। अनि उसले मलाई के भन्नु भने उहाँले मान्छे छिर्न साथ म चाहिँ त्यसको बारेमा चाहिँ के बताउन सक्ने, हामीलाई त्यो त्यो तालिम दिया हुन्थ्यो भन्छ कसरी हो कुनै है। समय बिताउनु पाएन उहाँसँग त्यो सिक्नलाई, ठट्टा गर्दैछु तपाईँसँग। अनि उहाँले के बताउनु भयो भने उहाँसँग एउटा औँठी रहेछ, त्यो चाहिँ उहाँहरूको पुर्ख्यौली पहिला पहिलादेखि आएको औँठी, धेरै पैसा पर्ने सुन र त्यहाँ चाहिँ महँगो खालको बहुमूल्य पत्थरहरू पनि थियो, तर त्यो पूजा गरिएको थियो अनि उनीहरू चाहिँ त्यो पूजासँग सम्बन्धित थियो। अनि प्रभुलाई पाएपछि उहाँलाई उहाँले विचार गर्नुभयो अरे त्यो हातको औँठी। अनि उहाँ चाहिँ एउटा डुङ्गामा चढेर एउटा तलाउको बीचमा गएर थालिदिनु भयो। उहाँले एफएसएसको विश्वासीहरूले जस्तो गरेछ त्यस्तो हुनुपर्छ, प्रभुलाई आदर गरे अनि साँच्चै परिवर्तित जीवन तपाईँको कस्तो छ, के प्रमाण छ तपाईँ क्रिस्चियन भनेको। तपाईँलाई यदि है समात्यो अरे अनि लग्यो अनि तपाईँलाई चाहिँ दोष लगायो अरे भनौँ न, जस्तो कि कुनै कुनै देशमा छ कि क्रिस्चियन हुनु त अपराध हो अरे, अवैध हो, अनि यो मान्छे क्रिस्चियन हो भन्ने तपाईँलाई दोष लाग्यो भने त्यो दोष प्रमाणित गर्न सक्छ होला त्यहाँ, के त्यहाँ त्यस्तो साक्षीहरू उठ्छ होला, हो साँच्चै नै यो क्रिस्चियन नै हो, यो त दोषी नै हो किनभने यसले त बाइबल पढिरहेको देखाएको छ, जहिले पनि बाइबल पढ्छ उसको फुर्सद भयो कि प्यान म्यान पढ्छ, हो यो अर्कोले भन्छ हो यो क्रिस्चियनै हो, यसले चाहिँ उसले चाहिँ यो जादुको पुस्तकहरू जलाएका थिए जसको मण्डली छन्, हो यो क्रिस्चियन हो, यसले चाहिँ आफ्नो घरको मूर्ति सबै फालेको थिए, यस्तो यस्तो प्रमाणहरू निस्किन्छ कि आएर यो मान्छे क्रिस्चियन खै देख्न त देखा जस्तो लाग्छ, खै थाहा छैन क्रिस्चियन हो कि होइन, त्यस्तो हुन्छ कि कस्तो हुन्छ तपाईँ। यिनी एफएसएसको विश्वासीहरूको त प्रश्नै छैन, यिनीहरू साँचो विश्वासी हुन् कि होइन, उनीहरूलाई हामी एक दिन स्वर्गमा भेट्नेछौँ अनि तपाईँ हुन्छ कि हुँदैन त्यहाँ आउनुहोस् हामी प्रार्थना गरौँ।